तो मैं मुख्तसर तौर पे इसको रिपीट करता हूँ कि कैलकुलेट करते हुए क्या करें, सोने का मार्केट रेट प्योर सोने का क्या है, यानी उसके बाद कितना सोना है वो देखे, उसका मार्केट क्या है वो कागज पे लिख ले, प्लस चांदी का मार्केट रेट क्या है, कितना उसके पास पड़ा हुआ है किसी भी फॉर्म में वो, फिर घर में रकम जो पड़ी है जेब में पड़ी है बैंक में रकम पड़ी है वो प्लस कर ले, जो चीज बेचने के लिए खरीदी हो आगे वो कोई भी चीज हो सकती है वो उसमें ऐड कर ले, जो बिजनेस में मुजारबत में पैसा लगाया है वो ऐड कर ले, कमेटी में जो रकम दी हुई है और कमेटी नहीं निकली वो ऐड कर ले, इंश्योरेंस में जमा कराई हुई है तकाफुल में जमा कराई हुई है कोई अमाउंट वो ऐड कर ले, कोई बॉन्ड्स खरीदे हुए हैं वो ऐड कर ले, कुछ शेयर्स हैं वो ऐड कर ले, कर्ज दूसरों को दिया हुआ है वो ऐड कर ले, एडवांस में कोई रकम दी हुई है किसी चीज को खरीदने के लिए वो उसमें ऐड कर ले, सेविंग सर्टिफिकेट कोई नहीं हुआ है वो ऐड कर ले, प्रोविडेंट फंड जो मिल चुका है या किसी इदारे में लग चुका है किसी और कंपनी में वो ऐड करे, कोई खाम माल पड़ा है चीज बनाने के लिए आगे बेचनी है वो, तैयार शुदा माल जो बेचना है वो, इसी तरह जो माल फरोख्त हो गया है उसके बदले में जो रकम मिली है कीमत मिली है या कोई और चीज मिली है वो, जो किराया वसूल हुआ है उसको भी ऐड करे, और फिक्स डिपॉजिट में जो माल रखा हुआ है बैंक में वो भी ऐड करे, तो ये सब ऐड कर दिए प्लस कर लिए तो एक अमाउंट निकल आएगी। अब इसमें से कुछ भी माइनस करनी है, ये चीजें ऐड होगी अब माइनस कर दी, माइनस क्या करना है, कर्ज जो इन बंदे ने लिया हुआ है किसी से दूसरे से वो माइनस करेगा उसमें से, फिर अगर कोई चीज उधार खरीदी हुई है तो वो भी एक तरह का कर्ज है कि मैं पेमेंट करनी है अभी किसी चीज की ले ली है चीज तो वो भी इसमें से माइनस करे, बीवी का हक मेहर अगर नहीं दिया तो वो उसमें से माइनस करे, कमेटी में अगर निकल आई है, क्योंकि पहले मैंने जिक्र किया था कमेटी नहीं निकली, कमेटी अगर निकल आई है तो उसकी जो बकिया किस्तें रह गई, मिसाल के तौर पर 5 किस्तें दे के कमेटी मेरे नाम निकल आई सारा पैसा मेरे पास आ गया मैंने बाकी पे ऑफ करना है बकिया किस्तों में तो वो माइनस होगा, और उस वक्त देख ले कि अभी मेरे पर क्या लाइबिलिटीज हैं कि मुलाजमों की तनख्वाहें देनी है टैक्स देना है दुकान मकान का किराया देना है कोई बिल देने हैं वो सब माइनस कर दे उस महीने का, मतलब उस वक्त का जब वो ये सब कैलकुलेशन कर रहा है उसके ऊपर कोई ड्यू डेट्स आ गई होंगी तो उन सबको माइनस कर ले, तो अब प्लस जो मैंने पहले बताए माइनस ये सारी अमाउंट, कर्ज जो अदा करना है उधार की कीमत जो देनी है उधार खरीदी हुई चीज की, बीवी का हक महर जो कमेटी निकल आई है उसकी बकिया किस्तें, इस माह की लाजमीन की तनख्वाहें टैक्स दुकान मकान वगैरह का किराया बिल्स जो देने हैं यूटिलिटी बिल्स वो सब माइनस हो जाएंगे, अब इज इक्वल टू कोई अमाउंट निकलेगी, अब ये देखना है कि वो अमाउंट कितनी है, क्या वो 612.35 612.35 ग्राम चांदी के इक्विवेलेंट है कि नहीं, वो कितना है जो मेरा अंदाजा है जो मैंने सर्च आउट किया आज वो ये है तो तकरीबन 1200 रियाल बनते हैं सऊदी रियाल या 33,000 रुपया बनता है पाकिस्तानी रुपीज 33,000 पाकिस्तानी रुपीज, तो अगर वो इससे ज्यादा है तो मुझ पे मैं साहिब निसाब खिलाऊंगा, एक टर्म होती है साहिब निसाब, उससे क्या मुरादी होती है यही मुराद होती है कि जब ये सारी कैलकुलेशन हो जाए और वो इस अमाउंट से ज्यादा अमाउंट बन जाए यानी 33,000 पाकिस्तानी रुपीज से ज्यादा या 1200 रियाल से ज्यादा सऊदी रियाल से ज्यादा तो मुझे कहा जाए कि मैं साहिब निसाब हूं, अब ये डे जीरो है, डे जीरो से क्या मुराद है आज मैं बैठा हूं बालिग होने वाला 13 साल 14 साल 15 साल जब वो बालिग हुआ तब ये कैलकुलेशन कर रहा है, बुलूगत नमाज के साथ ही फर्ज हो जाता है तो माना इसमें शर्त नहीं है, तो क्योंकि अगर गिफ्ट मिलते हैं उनको चीजें मिलती हैं तो वो कई बार इतनी अमाउंट बन जाती है, तो अगर इतनी बन गई है तो आज डे जीरो है, आज से मैं काउंट करना शुरू कर दूंगा कि एक साल कब पूरा होगा, फॉर एग्जाम्पल अगर पहली रमजान है फॉर एग्जाम्पल और उस दिन मैंने सारी कैलकुलेशन की है वो 33,000 रुपीज से ज्यादा बन गई है ये 1200 रियाल से ज्यादा बन गई है तो अब मैं कहूंगा अगले साल पहली रमजान को मैं देखूंगा कि मेरे पास कितना पैसा, यही सारी कैलकुलेशन दोबारा करूंगा, जब ये सारी कैलकुलेशन दोबारा करूंगा अगर वो स्टिल 33,000 रुपीज से ज्यादा है पाकिस्तानी रुपीज या 1200 रियाल से ज्यादा है स्टिल तो फिर उस वक्त एक साल बाद नेक्स्ट ईयर में इसकी ज़कात अदा करूंगा, एग्जाम्पल लेना पहली रमजान वरना कुछ भी हो सकता है, रमजान में जरूरी नहीं है ज़कात देना, वो कब असल में फर्ज हो जाती है जब से ये अमाउंट उसके पास आई है उससे एक साल बाद उस पर फर्ज हो, वो बेशक मुहर्रम का महीना हो जो मर्जी महीना हो शवाल का भी हो सकता है कोई भी महीना हो, اور یہ اسلامی مہینے کے مطابق ہوتے ہیں، یعنی ایک لیونر ایئر گزر جائے، ایک جو چاند والا سال گزرے اس وقت ہوتی ہے اسلامی سال، سولر ایئر کی بات ہے وہ 10 ڈیز کم ہوتا ہے، اگر اس کا حساب ہے تو وہ 10 دن کم کرتا جائے، یعنی پہلے ادا کرے. اب جو اماؤنٹ ہوئی صاحب نصاب، تو میں نے بتا دیا کہ صاحب نصاب بن جاتا ہے یہ شخص، یہ زکات کتنی دے گا، تو یہ سب کیلکولیشنز کرنے کے بعد جو میں نے ذکر کر دی وہ سب ٹوٹل کو ڈیوائڈ کرے گا 40 سے، جو بھی اماؤنٹ نکل آئی فار ایگزامپل 40,000، یہ سب کیلکولیشن کے بعد نیٹ رزلٹ نکلا از اکول ٹو 40,000 روپیز، پاکستانی روپیز فار ایگزامپل، اب اسے 40 سے ڈیوائڈ کرے گا تو کیا بنے گا 1,000 پاکستانی روپیز، اب وہ 1,000 اس پہ زکات بن جائے گی، اسے وہ آگے ادا کر لیں. تو یہ طریقہ ہے کیلکولیشن کا، یہ پتا ہونا چاہیے کہ اس میں یہ سب چیزیں شامل ہیں، اس لیے میں نے تھوڑی دیر ڈیٹیل ذکر کی کہ فریکوینٹلی سوال پوچھے آتے ہیں، باقی ان میں بھی فردر ڈیٹیل ہیں وہ میں آگے ذکر کرتا ہوں. اب اگلا سوال یہ پیدا ہوتا ہے کہ وہ 1,000 روپیہ کس کو دے، یہ کس 1,000 روپیہ میں نے کس کو دینا ہے. تو اب اسی طرح یہ سمجھ لیں کہ یہ ساری کیلکولیشن کرنے کے بعد اگر کسی کے پاس 33,000 روپیز نہیں بنتے کسی بھی فارم میں، یعنی نیٹ اس کے پاس 33,000 روپیز نہیں ہے، مثال کے طور پہ سونا بھی اس میں شامل کیا، چاندی بھی شامل کی، سب کچھ شامل کیا جو اس کے پاس پڑا ہوا ہے اس کی ملکیت میں ہے، اس کے بعد نیٹ از اکول ٹو 33,000 روپیز نہیں ہے پاکستانی، تو اب وہ اسے زکات دی جا سکتی ہے. لیکن اس ساری کیلکولیشن میں ڈفرنس ہے لینے والے اور دینے والے میں. ایک اور اہم کہ جب میں ساری کیلکولیشن کر رہا تھا تو میں نے کہیں پہ بھی ضرورت کا ورڈ یوز نہیں کیا تھا، کہ ضرورت سے زیادہ، میں نے بس کیلکولیشن بتا دی یہ کرنا ہے، اور اس میں کہیں بھی گھر کی چیزیں شامل نہیں تھیں کہ گھر کی چیزوں کا بھی حساب کرو کہ کتنے گھر میں کپڑے کتنے پڑے ہیں، برتن کتنے پڑے ہیں، وہ نہیں اس کیلکولیشن میں تھا. زکات دیتے ہوئے لیتے ہوئے وہ ہوگا کہ جب جس نے زکات دینی ہے اس کو اگر ضرورت سے زیادہ برتن کپڑے وغیرہ پڑے ہیں، ٹی وی بھی اس میں شامل ہے، سب پڑا ہے، تو وہ اس میں آ جائے گا. کیا مطلب کہ وہ اسی طرح دیکھا جائے گا کہ سونا کتنا ہے، اس کے بعد چاندی کتنا ہے، گھر میں رقم کتنی ہے، بینک میں رقم کتنی ہے، اس کے علاوہ اس نے کوئی کمیٹی جو دی ہوئی ہے، انشورنس کرائی ہوئی ہے، شیئرز ہیں اس کے، قرض دوسروں سے جو لینا ہے وغیرہ وغیرہ، جو میں تفصیلات ذکر کر دی. پھر میں نے کہا تھا مائنس کرنا اس میں سے قرض جو ادا کرنا ہے اور بیوی بی کا حق میں ہے جو نکلی ہوئی کمیٹی کی بقیہ قسط وغیرہ وغیرہ، اس میں ایک اور پلس آ جائے گا. کیا وہ یہ ہوگا کہ اس گھر میں جو ایکسٹرا چیزیں پڑی ہیں زور سے زیادہ، اگر پھر بھی نیٹ 33,000 سے کم بنتا ہے تو پھر اس پہ اس کو زکات دی جا سکتی ہے. تو یہ ہے طریقہ، پھر آگے میں تفصیلات بتاتا ہوں اس کی فردر، لیکن طریقہ بتاؤں زکات کس کو دینی ہے. تو اب یہ اندازہ کیسے ہوتا ہے کیسے، تو تھوڑی ڈیٹیل معلوم کرنی چاہیے. اگر کسی نے بغیر تحقیق کے دے دیا اور مستحق نہیں تھا تو پھر وہ زکات نہیں ادا ہوتی، تحقیق کرنا ضروری ہے. تحقیق کے بعد اگر غلطی ہوگی پھر ہو جاتی ہے، ایک شخص نے تحقیق کی کہ اس کے پاس اتنا اماؤنٹ ہوگا نہیں ہوگا، 33,000 سے کم ہی اس کی نیٹ بنے گی اور دے دی، لیکن بعد میں چلا نہیں اس کے پاس تو پڑا تھا، تو تب زکات ہوگی، تحقیق نہیں کی تو یہ قصوروار ہے. اور بہترین یہ ہوتا ہے کہ اپنے رشتہ داروں میں ایسے لوگوں کو ڈھونڈے اور جو دین کی خدمت کر رہے ہیں ان کو بیسٹ مصرف ہوئی ہے. اچھا، کیوں قرآن پاک میں اللہ تعالیٰ نے کہا کہ جو دوسروں سے مانگتے نہیں ہیں اور دین کے لیے اپنے آپ کو وقف کر دیا، ان کے خیال کرو، قرآن پاک میں اللہ تعالیٰ نے مانگ سکتا. اچھا، اب کس کو نہیں دے سکتا، جو کہ وقف کیٹیگری میں آ بھی رہا ہے لیکن اس کو نہیں دے، وہ ہے غیر مسلم، نان مسلم، عیسائی ہے، یہودی ہے یا کوئی اور اس کا ریلیجن ہے، مسلمان نہیں ہے، اس کو نہیں زکات دی جا سکتی. اچھا، بہت سارے ہاسپٹل یا ادارے ایسے ہوتے ہیں جن جو کہ زکات کو صحیح مصرف میں نہیں استعمال کرتے، وہ میں آگے ذکر کرتا ہوں کہ مصارف کیا ہیں. یعنی کہ وہ یہ تحقیق نہیں کرتے کہ کس بندے پہ یہ 33,000 روپیز باندھ رہے ہیں، کس پہ نہیں باندھ رہے، وہ بس جو آتا ہے اور کہتے ہیں میں غریب ہوں اس کو زکات دے دیتے ہیں، یعنی کہ دوائی دے دیتے ہیں، جو بھی ان کا طریقہ کار ہے، یا تحفائیں دے دیتے ہیں، حالانکہ تحفہ نہیں دے سکتے زکات کے پیسے سے، یا مالک نہیں بناتے اس کو، میں آگے اس کی تفصیلات بتاتا ہوں. تو ایسے غیر ذمہ دار جو ہاسپٹل ہیں، یعنی جن کو شرعی احکام کا نہیں پتا، ان کو نہ زکات دے، کیونکہ ورنہ زکات اس کی صحیح نہیں ادا ہوگی. اسی طرح آپ صلی اللہ علیہ وسلم کے جو خاندان ہے اس میں کے جو نسل میں چل رہے ہیں ان کو نہیں زکات دی جا سکتی.